وعلى آله وصحبه أجمعين بعد. قال الإمام البخاري رحمه الله تعالى: حدثنا يحيى بن بكير قال حدثنا الليث عن عقيل عن ابن شهاب عن عروة بن الزبير عن عائشة أم المؤمنين رضي الله تعالى عنها أنها قالت: أول ما بدي به رسول الله صلى الله عليه وسلم من الوحي الرؤيا الصالحة في النوم، فكان لا يرى رؤيا إلا جاءت مثل خلق السب، ثم هبب إليه الخلاء، وكان يخلو بغار هراء فيتحنث فيه وهو التعبد الليالي ذوات العدد قبل أن ينزل إلى أهله ويتزود لذلك، ثم يرجع إلى خديجة رضي الله تعالى عنها فيتزود لمثلها حتى جاءه الحق وهو في غار هراء، فجاءه الملك فقال: اقرأ. قال: ما أنا بقارئ. قال: فأخذني فغتني حتى بلغ مني الجد، ثم أرسلني فقال: اقرأ. قال: ما أنا بقارئ. فأخذني فغتني الثانية حتى بلغ مني الجد، ثم أرسلني فقال: اقرأ. فقال: ما أنا بقارئ. فأخذني فغتني الثالثة، ثم أرسلني فقال: اقرأ باسم ربك الذي خلق، خلق الإنسان من علق، اقرأ وربك الأكرم. ورجع بها رسول الله صلى الله عليه وسلم يرجف فؤاده، فدخل على خديجة رضي الله تعالى عنها فقال: زملوني زملوني. فزملوه حتى ذهب عنه الروح، فقال لخديجة رضي الله تعالى عنها وأخبرها الخبر: لقد خشيت على نفسي. فقالت خديجة: فالله والله ما يخزيك الله أبدا، إنك لتصل الرحم وتحمل الكل وتكسب المعدوم وتقري الضيف وتعين على نوائب الحق. يحيى بن بكير امام بخاری رحمت اللہ علیہ کے شیخ ہیں، ان سے امام بخاری یہ حدیث روایت کرتے ہیں. یحییٰ بن بکیر یہ لیث سے روایت کرتے ہیں، اور وہ قیل سے، اور وہ ابن شہاب زہری سے، اور وہ عروہ بن زبیر، اور عروہ بن زبیر یہ عائشہ رضی اللہ تعالیٰ عنہا سے یہ حدیث روایت کرتے ہیں. وہ کہتی ہیں کہ سب سے پہلے وحی کی جو شروعات ہوئی اللہ کے رسول صلی اللہ علیہ وسلم کو، وہ نیند میں سچے خواب سے ہوئی. آپ جو بھی خواب دیکھتے تھے وہ صبح کے پاؤ پھٹنے کی طرح سے بالکل ظاہر ہو جایا کرتے تھے. پھر اس کے بعد آپ کو تنہائی پسند ہوئی، آپ غار حرا میں جا کے تنہا عبادت کیا کرتے تھے، چند دن کا توشہ لے کر کے جاتے وہاں عبادت کرتے، پھر خدیجہ رضی اللہ تعالیٰ عنہ کے پاس واپس آتے، پھر توشہ لے کر کے جاتے اور وہاں جا کر کے عبادت کرتے، یہاں تک کہ حق اور پہلی وحی جو بیداری کے عالم کی وحی تھی وہ وہاں پہ آئی غار حرا میں. فرشتہ آپ کے پاس آیا اور کہا: پڑھیے. آپ نے کہا: میں پڑھا ہوا نہیں ہوں. تو فرشتے نے آپ کو پکڑ کر کے آپ کو زور سے دبایا، یہاں تک کہ آپ کی پریشانی انتہا کو پہنچی. اس کے بعد چھوڑ دیا اور کہا: پڑھیے. دوبارہ آپ نے کہا: نہیں، میں پڑھا ہوا نہیں ہوں. دوبارہ فرشتے نے آپ کو پکڑ کر کے آپ کو زور سے دبایا، آپ کی پریشانی انتہا کو پہنچی، پھر چھوڑ دیا. اس کے بعد کہا: پڑھیے. آپ نے کہا: میں پڑھا ہوا نہیں ہوں. تیسری مرتبہ بھی زور سے آپ کو دبایا، آپ کو پریشانی ہوئی اس کی وجہ سے، پھر چھوڑا اور کہا: پڑھیے. اقرأ باسم ربك الذي خلق، خلق الانسان من علق، اقرأ وربك الاكرم. یہ آیتیں نازل ہوئیں، یہ پوری کیفیت یہاں تک آپ کے سامنے بات پچھلے درس میں آ چکی تھی، کل کے درس میں. اب آگے دیکھیے کیا باتیں ہیں. ان آیتوں کو لے کر کے اللہ کے رسول صلی اللہ علیہ وسلم واپس ہوئے غار حرا سے، تو اس وقت آپ کا دل، آپ کافی ڈر گئے تھے، کافی پریشان ہو گئے تھے، اور اسی وجہ سے آپ کا دل، آپ کی دلی کیفیت خوف کی وجہ سے بہت حد تک دل گھبرایا ہوا تھا خوف کی وجہ سے. اسی خوف کے عالم میں جب گھر پہنچے، اپنی بیوی سے کہا خدیجہ رضی اللہ تعالیٰ عنہ سے کہ مجھے چادر اڑھا دو، مجھے چادر اڑھا دو. آپ لیٹے، چادر اڑا دی گئی آپ کو. اس کے بعد آپ جب سو کر کے اٹھے ہیں اور خوف کی حالت اور خوف کا عالم کچھ کم ہوا ہے، تو خدیجہ رضی اللہ تعالیٰ عنہ سے آپ نے جو کچھ پیش آیا تھا غار حرا میں وہ آپ نے پیش کر دیا، اور ان کو پوری خبر دے دی کہ میرے ساتھ کیا کیا معاملہ ہوا ہے. آپ نے یہ بھی کہا: لقد خشیت علی نفسی، मुझे डर लग रहा है अपने आप पर। जो कैफियत हुई थी गारे हिरा में, तो पहले ही तन्हाई, गार की तन्हाई आप जानते ही हैं, ये गार जो है पहाड़ों के अंदर, जो अंदर जगह रहती है बिल्कुल में अंधेरी, उसी को गार कहा जाता है, वो आप जानते ही हैं। एक तो पहले ही गार की तन्हाई, गार का वो जो है मंजर, ऊपर से वहाँ कोई आदमी आए या कोई जो है फरिश्ता आए और आपके साथ ये सारा मामला हो, तो कोई भी इंसान बहरहाल परेशान हो जाएगा। अभी तक ये नहीं मालूम है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को कि ये फरिश्ता, ये जिब्रील अलैहिस्सलाम हैं, उन्होंने आकर के मुझे ये सब कुछ सिखाया है। अभी कुछ भी नहीं मालूम है। अगर ये सब चीज़ें होती तो बजाय इसके कि आपको कुछ डर महसूस होता, आपके सर पर नबूवत का तज, रिसालत का तज, ये तो बड़ी अहमियत की बात थी। दुनिया के सबसे अफजल इंसान आप, दुनिया के सबसे जो है मखलूकात के सरदार, ये सारी चीज़ें आपके साथ हैं। इन सब चीज़ों के बावजूद जाहिर सी बात कोई आदमी डरेगा क्यों, तो खुश होगा। लेकिन अभी आपको कुछ भी नहीं मालूम है, इस हालत में आप घर पहुँचे हैं। खदीजा रज़ी अल्लाह तआला अन्हा को आपने सारी कैफियत बताई है, आपको अपने आप में डर भी महसूस हो रहा था। खदीजा रज़ी अल्लाह तआला अन्हा ने इस मौके पर एक बड़ी गमगुसार और बड़ी ही शौहर के साथ, शौहर के मिजाज और शौहर के हालात के मुताबिक उसके साथ बर्ताव करने वाली एक खातून का उन्होंने किरदार अदा किया। ये बड़ी अहमियत है। कल मैंने आपके सामने ये बात कही थी कि आगे जो खदीजा रज़ी अल्लाह तआला अन्हा का इस पूरे मामले में किरदार है, वो ख़ास तरीके से ख़वातीन के लिए उसमें बड़ी नसीहत की बात है, बहुत बड़ा दर्स है। कभी भी शौहर अगर परेशान हाल हो, बाहर से परेशान होकर के आया है, उसे किसी तरह का कुछ खौफ है, कोई परेशानी है, तो एक अच्छी बीवी की अलामत ये होती है कि वो इस मौके पर अपने शौहर को मज़ीद परेशान करने के बजाय कोशिश ये करे कि उसकी परेशानी को दूर किया जाए। उसकी परेशानी में, परेशानी जिसको आज में शेयर करना कहते हैं, उसे शेयर किया जाए और उसको जहाँ तक हो सके इत्मीनान दिलाया जाए। जो भी उसके लिए कैफियत हो सकती है उसे इख्तियार किया जाए। खदीजा रज़ी अल्लाह तआला अन्हा ने इस मौके पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को जब खौफ महसूस हुआ, उन्होंने बड़ी तसल्ली दी, और तसल्ली भी देखिए किन अल्फाज में दिया है। अब एक एक लफ्ज पे आप गौर कीजिए, मैं पढ़ूंगा, तर्जमा करता जाऊँगा। तसल्ली देते हुए कहती हैं अम्मा खदीजा रज़ी अल्लाह तआला अन्हा कि फ़कालत खदीजा रज़ी अल्लाह तआला अन्हा कल्ला वल्लाहि मा युज़िक अल्लाह अबदा, हरगिज़ नहीं। ये आप डर क्यों महसूस कर रहे हैं, आप क्यों अपने आप में डर गए हैं, हरगिज़ नहीं। आपको तो डरना ही नहीं चाहिए, अल्लाह ताला कभी भी आपको रुसवा नहीं करेगा। ये जहन में रख लीजिएगा कि जाहिलियत में भी जो वहाँ लोग रहते थे अरब में, वो सब अल्लाह पर ईमान रखते थे। वो मुशरिक ज़रूर थे लेकिन अल्लाह पर उनका ईमान था। जब कोई उनसे पूछता तुम्हें किसने पैदा किया, तो यही कहते थे अल्लाह ने पैदा किया है। जब उनको परेशानियाँ आती थी तो अल्लाह ताला से ही दुआ करते थे। तो ये चीज़ें तो उनके यहाँ पहले से ही मौजूद थी। उसी को खदीजा रज़ी अल्लाह तआला अन्हा ने कहा कि अल्लाह ताला आपको रुसवा नहीं करेगा, आपके अंदर जो सिफात हैं, जो अखलाक हैं, ऐसे बाखलाक आदमी को कभी रुसवा कर दिया जाए ऐसा हो ही नहीं सकता। तसल्ली देते हुए पहला जुमला ये कहा, ये पहले आप जहन में रखिए कि अल्लाह ताला आपको कभी भी बेयारो मददगार नहीं छोड़ेगा, आपको कभी रुसवा नहीं करेगा। दूसरी बात क्या पेश की, इन्नका लतसिलुर रहीम, क्यों ऐसा नहीं हो सकता। अब आपकी सिफात को बयान कर रहे हैं, कितने ऊंचे अखलाक हैं आपके। पहली बात ये फरमाई कि आप तो सिला रहमी करते हैं, रिश्तों को जोड़ने का काम करते हैं। जो आदमी सिला रहमी करता है, रिश्तों का ख्याल करता है, रिश्तों को जोड़ने का ख्याल करता है, तो ऐसे आदमी से रिश्तेदार की कोई दुश्मनी नहीं हुआ करती है। और जब रिश्तेदार की कोई दुश्मनी नहीं है तो अब रिश्तेदारों से डरने का कोई मामला नहीं है। पहली जो बात पेश की वो तो करीबी लोगों की पेश की। इसका भी ख्याल कीजिए कि किस तरीके से तरतीब रखी है। इंसान जब मुआशरे में रहता है तो सबसे पहले उसके घर वाले लोग होते हैं, उसके रिश्तेदार होते हैं, उनसे उसके ताल्लुकात कैसे हैं ये चीज़ देखी जाती है। तो पहली बात घर के मामले में साफ कर दिया खदीजा रज़ी अल्लाह तआला अन्हा ने कि आपके अखलाक तो ऐसे हैं कि आप सिला रहमी करते हैं, रिश्तों को जोड़ते हैं, रिश्तों को काटते नहीं। आपके घर में कोई आपका दुश्मन नहीं है, आपके रिश्तेदारों में कोई आपका दुश्मन नहीं है, उनसे डरने का कोई मामला नहीं है। आगे उसके बाद कहा वतहमिलुकल्ला, आप बोझ उठाते हैं। अब ये रिश्तेदारों के अलावा दूसरे लोग और रिश्तेदार भी उसमें शामिल है। आप दूसरों के सामने हाथ फैलाने के बजाय आपका मामला ये है कि आप खुद दूसरों का बोझ उठाते हैं। परेशान हाल लोग जो हैं, आप उनकी परेशानी में जा करके उनके साथ ताउन करते हैं, उनकी मदद करते हैं, उनका बोझ उठाते हैं। अरबी जबान में कल कहते हैं बोझ को। बोझ किसी भी तरह का इंसान का हो सकता है, उसको हम आम तरीके से उर्दू में यही समझते हैं कि किसी का बोझा कोई सामान रखा हुआ है, वो आदमी अकेला उठा नहीं पा रहा है तो हम जा करके उसका साथ दें और उसका सामान उठा करके उसके सर पर रख दिया, उसके कंधे पर रख दिया, हाँ ये भी बोझ उठाना हुआ। लेकिन इसके अलावा इंसान की जो भी परेशानी है, जिस तरह की भी परेशानी है, उसमें उसका साथ दिया जाए, उसकी परेशानी को दूर करने की कोशिश किया जाए, ये सब इंसान का बोझ उठाना है। आप ऐसा करते हैं, करीब के हों दूर के हों, हर इंसान के साथ आपका अच्छा ताल्लुक है, आप सबका बोझ उठाया करते हैं। तीसरी बात फरमाई वतक्सबुल महदूमा, आप कमाते हैं और कमा करके दूसरों को खिलाते हैं। तक्सबुल महदूम, इसके अरबी जबान में कई माने पेश किए गए हैं शरह में, मैं वो सबकी जो है आपके सामने वजाहत नहीं कर रहा हूँ, लेकिन वो थोड़ा थोड़ा इशारा करता हूँ क्या क्या माने। आप मादूम को कमाते हैं, अरबी जबान में अभी इसका जो लफ्ज़ है उसके लिहाज से उर्दू में इसका माना होता है आप मादूम को कमाते हैं, यानी ऐसी जगहों पर भी आप जा कर के कमा सकते हैं जहाँ दूसरे लोगों को कमाने की कोई उम्मीद नहीं होती। अल्लाह ताला ने आपके अंदर ये सलाहियत भी दी है और इतनी बरकत दी है आपके काम में। आप जानते हैं तिजारत में जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खदीजा रज़ी अल्लाह ताला अन्हा का माल लेके गए, 25 साल की उम्र थी आपकी उस वक्त, शाम के इलाके में इतनी बरकत हुई और इतना फ़ायदा हुआ कि आपकी अमानतदारी और आपकी इस सलाहियत को देख करके ही खदीजा रज़ी अल्लाह ताला अन्हा ने शादी का पैगाम दिया था। ये आपका मामला है, जहाँ दूसरे लोग कमा नहीं पाते आप वहाँ अच्छा खासा कमा लेते हैं। दूसरा जो है इसका माना ये बयान किया गया, लोग जब निकलते हैं बाहर तो इस कोशिश में रहते हैं कहाँ से दो पैसा हमें हासिल हो जाए, लेकिन जब आप बाहर निकलते हैं तो आप क्या कमाते हैं, मादूम लोगों को कमाते हैं। मादूम फ़कीरों को भी कहा जाता है, मोहताजों को भी कहा जाता है। आप तो ये ढूंढते हैं मुआशरे में कि कहाँ कोई आदमी मजबूर है, परेशान हाल है, लाओ उसकी मदद करेंगे। लोग अपने कमाने की फिक्र में रहते हैं और आप गरीबों को मजलूमों को उनको आप फ़ायदा पहुंचाने की कोशिश किया करते हैं। जो आदमी माशरे में ऐसा रहता हो उसका दुश्मन कौन होगा, न घर के लोग आपके दुश्मन होंगे, न बाहर के लोग, न ये फ़कीर और मोहताज लोग जो आम तरीके से इस तरह के मामले में कुछ जो है गलत हरकतें भी कर जाते हैं, कभी जो है वो परेशान हाल होने की वजह से, इनके साथ भी आपका मामला ऐसा है कि ये सब के सब आपके अपने लोग हैं, बड़े अच्छे जो है आपके ताल्लुकात हैं उनसे, आप हर एक के साथ ताउन करते हैं, फिर आपको परेशान होने की क्या ज़रूरत है। तीन चीज़ें बयान फरमाई। चौथी चीज़ वतक़रिद्दैफ़, मेहमान आते हैं तो आप मेहमान नवाजी करते हैं। अब तक की जो तीन चीज़ें बयान की हैं, एक तो घर की बात थी, दूसरे जो है बाहर और घर दोनों की, कोई भी परेशान हाल हो उसकी परेशानी को दूर करने के लिए मदद करना, तीसरी बात थी गरीबों और मिस्कीनों का, परेशान हाल लोगों का ख्याल करना, जो मजलूम है उनका ख्याल करना। अब ये जो चौथी बात है, जो मेहमान बाहर से आ जाते हैं, ऐसा भी कोई आदमी कभी आ गया बाहर से, उसके साथ भी कोई ऐसी दुश्मनी आपकी नहीं है, तो आप तो मेहमान नवाजी करते हैं, मेहमानों का ख्याल करते हैं, मेहमान तो आपको दुआ देते हुए जाता है, वो कैसी दुश्मनी आपसे मोल लेगा कि वो दुश्मनी मोल लेकर के आपको कोई तकलीफ पहुंचाना चाहेगा, उसका भी कोई मामला नहीं है। पाँचवीं चीज़ फरमाई और तौईन वाला नवाबिल हक, जो परेशानियाँ इंसानों को आ जाती हैं कभी, ये परेशानियाँ जो नवाबिल हक अरबी में कही जाती हैं, या ऐसी परेशानियाँ हैं जो कुदरत की तरफ से कभी आ जाती हैं, कभी तेज़ हवा चल गई, कभी सैलाब आ गया पानी پانی کا انسان کا اس میں بڑا نقصان ہو گیا، بہت پریشان ہو گیا، زلزلہ آ گیا، اس کی وجہ سے گھر میں آگ لگ گئی، کوئی بھی ایسی مصیبت جو اچانک آ جاتی ہے اور انسان کا اس پر کوئی قابو نہیں ہوتا، ویسے وقت میں انسان دوسرے کے تعاون کا بڑا محتاج ہوتا ہے، دوسرا آدمی اس کی مدد کرے بڑا محتاج ہوتا ہے۔ آپ ایسے معاملے میں بھی جا کر کے بڑھ کر کے لوگوں کی مدد کیا کرتے ہیں، یہ آپ کی صفت ہے۔ پانچ جو ہے صفتیں بیان کیں، ان پانچ صفتوں کے بارے میں کہا جاتا ہے کہ یہ پانچ صفتیں انسان کے اعلیٰ اخلاق کے ہونے کی دلیل ہوتی ہیں۔ اخلاق میں سب سے اونچا درجہ، کیونکہ اس میں ہر چیز آ گئی، گھر والوں کا خیال، باہر والوں کا خیال، پریشان حال لوگوں کا خیال، مہمان کی مہمان نوازی، اچانک جو کسی پر مصیبت آ جاتی ہے اس مصیبت کے موقع پر اس کا خیال، یہ ساری چیزیں اس میں آئی ہوئی ہیں۔ انسانیت کا یہ کمال ہے، اگر کسی انسان میں یہ صفتیں پیدا ہو جاتی ہیں تو سمجھیے وہ کمال درجے کا انسان ہے۔ اور آپ جانتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اپنی انسانیت میں کمال درجے کو پہنچے ہوئے تھے۔ یہ صفتیں بیان کی خدیجہ رضی اللہ تعالی عنہ نے، اور ان صفات کو بیان کر کے آپ کو تسلی دی۔ ایک اچھی بیوی کا یہ کردار اور ایک اچھی بیوی کی یہ علامت جو اس کا شوہر کے ساتھ معاملہ ہوتا ہے، اسی پر انہوں نے بس نہیں کر دیا، یہ تو آپ کو تسلی دینے کی باتیں تھیں، لیکن یہ معاملہ ہوا کیا ہے، بات کیا ہے، یہ اب اس کی تہ تک پہنچنا ہے، کہاں سے یہ معاملہ جو آیا تھا اس میں غار حرا میں، وہ کون تھا، کیا تھا معاملہ۔ ابھی تک میں نے آپ سے کہا خود اللہ کے رسول صلی اللہ علیہ وسلم کو بھی کچھ نہیں معلوم تھا، اب معلوم کرنا ہے کسی ایسے آدمی کی تلاش جس کے ذریعے سے اسے معلوم کیا جا سکتا ہے۔ خدیجہ رضی اللہ تعالیٰ عنہ کے ایک رشتہ دار تھے ورقہ بن نوفل، جو پچھلی کتابوں کا علم رکھتے تھے، تورات وغیرہ کا علم رکھتے تھے، تو ان کے پاس اب اللہ کے رسول صلی اللہ علیہ وسلم کو لے کر کے جائیں گے یہ حقیقت پتہ لگانے کے لیے کہ یہ غار حرا میں جو پیش آیا ہے وہ ہے کیا چیز۔ یہ تسلی دینے کی دوسری شکل ہے، یہ وقتی تسلی ہو گئی کہ صفات بیان کر دیا، آپ کو کسی حد تک اطمینان ہو گیا، چلو میں اکیلا نہیں، میری بیوی بھی اس سلسلے میں میرے ساتھ ہے، لیکن ابھی بات ہے کیا، پوری طریقے سے اس کی جانکاری حاصل کرنا، اس کے بعد ہی مکمل طریقے سے آپ کو اطمینان ہوگا، سکون ہوگا۔ اس کے لیے انہوں نے یہ کوشش کی ہے، جو کوشش انشاءاللہ آپ کے سامنے کل کے درس میں آئے گی۔ ورقہ بن نوفل کے پاس جو ہے یہ لے کر کے خدیجہ رضی اللہ تعالیٰ عنہ آپ کو جائیں گے، وہاں کیا باتیں ہوئی ہیں یہ انشاءاللہ آپ کے سامنے کل کے درس میں بات آئے گی۔ آج کا درس اسی پر ختم کرتے ہیں۔ سبحان اللہ وبحمدہ، اشہد ان لا الہ الا اللہ، استغفرک و اتوب الیک۔